All right, we're looking at the rules of Bible interpretation.
हामी चाहिँ बाइबलको व्याख्या गर्ने नियमहरू अध्ययन गर्दैछौँ.
So far we have seen that we must understand the words.
अहिलेसम्म हामीले चाहिँ यो हेर्यौँ, नम्बर एक कि हामीले शब्दको माने बुझ्नु पर्यो पहिला.
We must interpret by context.
हामीले सन्दर्भको अनुसार हामीले व्याख्या गर्नुपर्छ.
We must compare scripture with scripture.
हामीले एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्नुपर्छ.
The clear passages interpret the less clear.
अनि स्पष्ट खण्डहरूले चाहिँ अस्पष्ट खण्डहरूलाई चाहिँ प्रकाश पारेर व्याख्या गर्नुपर्छ.
And the literal, we must interpret literally.
अनि हामीले चाहिँ अक्षरशः व्याख्या गर्नुपर्छ.
Now, we must allow the Bible to define its own figurative language.
अब सेट नम्बर 6.
That's number 6.
अब नम्बर 6 मा चाहिँ हामीले बाइबललाई आफ्नो आफ्नो चित्रण चित्रात्मक शब्दहरूलाई अथवा भाषालाई चाहिँ बाइबललाई नै अर्थ्याउन दिनुपर्छ. बुझिन्छ त्यो? कुनै पनि लाक्षणिक भाषा प्रयोग भएछ भने बाइबलले नै त्यो त्यसको अर्थ चाहिँ खोलिदिनुपर्छ.
सो ह्युमन ल्याङ्ग्वेज युजेस मेनी फिगर्स अफ स्पीच.
बाइबल मानिसको मानवीय भाषामा चाहिँ थुप्रै साङ्केतिक भाषागत शब्दहरू प्रयोग गरिन्छन्. बाइबलले पनि त्यसैले साङ्केतिक भाषा प्रयोग
गर्छ.
त्यो कुरा हामी बुझ्दछौँ.
If you're trying to speak another language, it's very hard to learn the figures of speech.
यदि हामी अर्कै भाषा सिक्न खोजिरहेछौँ, विदेशी भाषा सिक्न खोजिरहेछौँ भने चाहिँ हामीलाई त्यो भाषाको साङ्केतिक भाषाको अर्थहरू बुझ्न गाह्रो छ.
In Nepali, was that one about watching, but actually it's like sitting and waiting.
Wait on the Lord, wait on the Lord, bato herna.
Bato herna, that's a figure of speech, you're not really watching the road.
जस्तो कि नेपाली भाषामा परमप्रभुको बाटो हेर भनेको चाहिँ सडकलाई हेर भनेको चाहिँ खास होइन, त्यो साङ्केतिक भाषा उहाँलाई पर्ख भनेको
चाहिँ
उहाँलाई पर्खिरहेको छौँ भन्ने कुरा, त्यो कुरा बुझ्छौँ हामी.
And when I was reading the Bible recently, I saw that and I said, that must be wrong.
अनि हालसाले मैले बाइबलमा नेपाली बाल्न पढ्दै गर्दाखेरि चाहिँ मैले त्यो देखेँ नि, मैले यो त गलत अनुवाद हो भने.
And so I asked Pradesh, he said, no, that's, the meaning is right, the meaning is right.
अनि मैले चाहिँ प्रदेशलाई यो कुरा भने, यो त गलत छ भनेर, अनि प्रदेशले मलाई बताए होइन तर यसको अर्थ चाहिँ ठिक छ,
figure of speech.
किन यो चाहिँ साङ्केतिक भाषा हो.
In English we say, I will run down to the store.
अङ्ग्रेजी भाषामा चाहिँ हामी भन्छौँ म चाहिँ पसलमा तल दगुरेर जान्छु. तर साँच्चै नै दौडेर जान्छु भने होइन, मोटरसाइकलमा जान्छु भने पनि हुनसक्छ, हिँडेर जान्छु भने पनि हुनसक्छ.
हामीले
बारम्बार यो प्रयोग गरिरहन्छ साङ्केतिक भाषा.
And so the Bible is using the normal human language.
त्यसैले बाइबलले चाहिँ सामान्य रूपले मानवीय भाषाको नियमहरू प्रयोग गरिरहेको छ.
And we understand these things by the context.
अनि यी कुराहरू यस्ता कुराहरू चाहिँ हामी सन्दर्भलाई हेरेर चाहिँ हामी बुझ्न सक्दछौँ.
Like watching the road.
जस्तो कि बाटो हेर्नु भन्ने कुरा.
Sometimes it would mean literally, I'm watching the road.
कहिले काहीँ त अक्षरशः नै सडकलाई नै हेर्नु भन्ने बुझिन्छ, बाटोलाई नै हेरिरहेको
कुरा.
सामान्यतया त्यो भनिरहेको हुँदैन, अनि सन्दर्भले हामीलाई चाहिँ हामीले बुझ्छौँ कुन चाहिँ भन्न खोजेको, अक्षरशः कि लाक्षणिक.
What are we talking about in that situation?
त्यो परिस्थितिमा हामी खास के को कुरा गर्दैछौँ भन्ने कुरा सन्दर्भले देखाउँछ.
So it's the same in the Bible.
त्यस्तै गरी बाइबलमा पनि यही नियम लागू हुन्छ.
We understand by the context, by comparing scripture with scripture.
हामीले सन्दर्भको आधारमा बुझ्छौँ, साथै खण्डलाई खण्डसित तुलना गरेर यो कुरा बुझ्दछौँ.
And an example is Revelation 1.
जस्तो कि एउटा उदाहरण चाहिँ प्रकाशको एक अध्यायमा हामी पाउँछौँ.
And we have a John sees Jesus, and John sees Jesus here.
अनि यस अध्यायमा युहन्नाले येशूलाई देख्छन्.
And he gives us a description beginning in verse 12.
अनि 12 पदमा सुरु गरेर एउटा बयान उसले चाहिँ हामीलाई दिएका छन्.
And I turned to see the voice that spake with me, and being turned, I saw seven golden candlesticks.
अनि मसित बोल्ने आवाजलाई हेर्नका निम्ति म पछिल्लोतिर फर्केँ अनि फर्केपछि मैले सातवटा सुनका सामदानहरू देखेँ.
What are these?
यी कुराहरू के हुन्?
Well, if we look at that one verse, we don't know.
अब यही एउटा पदलाई हेरेर बस्यो भने हामीले त्यो बुझ्न सक्दैन.
But if we look at the rest of the verses, it's very simple.
अनि बाँकी पदहरूमा हेर्दै गयो भने यो ज्यादै सरल छ यसको अर्थ.
Because in verse 20, the explanation is given.
किनभने बिसौँ पदमा चाहिँ यसको अर्थ खुलाइएको छ. तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू र सातवटा सुनका सामदानहरूको रहस्य. ती सातवटा ताराहरू सात मण्डलीहरूका दूतहरू हुन् र ती सातवटा सामदानहरू जसलाई तिमीले देख्यौ सात मण्डलीहरू हुन्.
And so it was the seven churches that Jesus was speaking to.
त्यसले ती सातवटा सामदान भनेको त सातवटा मण्डलीहरू रहेछन् जससित चाहिँ प्रभु येशू बोल्दै हुनुहुन्थ्यो.
And he describes them like golden candlesticks.
अनि त्यस मण्डलीहरूलाई चाहिँ उहाँले सुनका सामदानसित तुलना गर्नुभएको छ.
Gold is valuable.
सुन बहुमूल्य हुन्छ.
And in the eyes of God, the churches are valuable.
परमेश्वरको दृष्टिमा मण्डलीहरू बहुमूल्य छन्.
They're his special possession.
ती चाहिँ उहाँको विशेष निजी धन हुन्.
And they're candlesticks.
अनि साथै तिनीहरू सामदान हुन्.
And it means we're the light in the world through the gospel.
हामी सुसमाचारद्वारा संसारमा चाहिँ हामी उज्यालो हौ, ज्योति हौ.
That's one of our main purposes.
अनि हाम्रो एउटा मुख्य उद्देश्य पनि त्यही नै हो.
And so it's a powerful picture.
त्यसैले यो ज्यादै एकदमै प्रभावकारी एउटा चित्रको रूपमा प्रस्तुत गरिएको छ.
And it gives us many and it teaches us many things.
अनि हामीलाई चाहिँ थुप्रै कुराहरू सिकाउँदछ.
And then in verse 14,
अनि 14 पदमा
his head and his hairs were white like wool.
उहाँको शिर र केश ऊन जस्तै सेता थिए.
It's white as snow.
हिउँ जस्तै सेता थिए.
His hair is not wool.
उहाँको केश नै ऊन होइन.
But like wool.
तर ऊन जस्तै.
It's white.
सेतो.
And his eyes were as a flame of fire.
उहाँको आँखाहरू आगोको ज्वाला जस्तै थिए.
His eyes were not fire.
उहाँको आँखाहरू नै आगो थिएनन्.
But like that.
तर त्यस्तै थिए.
He can see everything.
अर्थात् सबै कुरा उहाँले देख्न सक्नुहुन्छ.
And so that is the Bible makes it clear that it is using the figurative language.
अनि बाइबलले सफा पारिदिएको छ हामीलाई कि यहाँ चाहिँ लाक्षणिक भाषा प्रयोग हुँदैछ. उहाँका पावहरू आगोको भट्टीमा खारिए झैँ तल्किरहेको पित्तल जस्ता थिए. उहाँको पावहरू पित्तल होइनन् तर पित्तल जस्ता थिए.
And his voice is the sound of many waters.
उहाँको स्वर चाहिँ धेरै पानीको आवाज जस्तै थियो.
And so the figurative language is explained.
यसै कारण यहाँ प्रयोग भएको सांकेतिक भाषालाई चाहिँ अर्थ खुलाइएको छ.
And we see this in chapter 4 verse 3.
यो कुरा चार अध्यायको तीन पदमा पनि देख्छौं.
He that sat was to look upon like the jasper and a sardine stone.
अनि जो बस्नु भयो उहाँ चाहिँ स्फटिक र लालमणि झैं देखिनुहुन्थ्यो.
So it had that color.
त्यस्तो रङ त्यसको थियो.
And he's trying to describe that to us.
अनि यसले चाहिँ त्यो कुरा हामीलाई बयान गर्न खोज्दैछ.
And so we understand this type of language.
यस खालको भाषाको प्रयोग हामी बुझ्दछौँ.
And usually when the Bible uses that language, it gives the explanation in the same context.
अनि सामान्यत बाइबलले यस्तो भाषा प्रयोग गर्दाखेरि चाहिँ सन्दर्भमै त्यसको अर्थ खुलाइएको हुन्छ.
But sometimes we have to look in other passages.
तर कहिलेकाहीँ चाहिँ हामीले बेग्लै खण्डमा हेर्नुपर्ने हुन्छ त्यो अर्थ बुझ्नलाई.
For example, Revelation 5:6.
जस्तो कि प्रकाशको पाँचको छ पदमा अनि मैले हेरे अनि हेर सिंहासन र चार जीवित प्राणीहरूको माझमा र प्राचीनहरूको माझमा मारिनु भएको जस्तो थुमा उभिरहनु भएको थियो जसका सातवटा सिंहहरू र सातवटा आँखा थिए जो चाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्माहरू हुन्।
What are these seven spirits?
यी सात आत्माहरू के हुन्?
And here it does not give any explanation.
यही खण्डमा हेर्दाखेरि यसको कुनै पनि व्याख्या गरिएको पाइँदैन।
They're sent into all the earth.
उनीहरू जो चाहिँ सारा पृथ्वीमा पठाइएका हुन्।
But if we look in other places, we get more understanding.
तर अन्य खण्डहरूमा हेऱ्यो भने चाहिँ यसको बारेमा अझ राम्रो बुझाइ हामीले पाउँछौँ।
Not perfect understanding, more understanding.
सिद्ध बुझाइ त हुँदैन तर अझ राम्रो बुझाइ छ।
There are many hard things in the Bible.
बाइबलमा थुप्रै कठिन कुराहरू छन्।
But if we look at, let's see, Revelation 3:1,
तर हामीले प्रकाशको तीनको एघार एकमा हेऱ्यो भने प्रकाश तीनको एक अनि सार्डिसमा भएको मण्डलीका दूतलाई लेख जससँग परमेश्वरका सात आत्माहरू र सात ताराहरू छन्। यीशुसँग नै सात आत्माहरू हुनुहुन्छ।
And I believe this is a description of the Spirit of God.
म विश्वास गर्छु कि यो चाहिँ परमेश्वरको आत्माको एउटा बयान हो।
Seven is a number of perfection in the Bible.
Bible ma sat bhanne anka chai siddhata ko anka ho.
Six is a number of man.
Chha anka chai manche lai janaune anka ho.
The number of Antichrist is 666.
Christ virodhi ko anka chai 666 ho, 666.
And but Jesus has the Spirit of God. That means he is God.
तर यीशु को साथमा चाहिँ सात आत्माहरू हुनुहुन्छन् अर्थात् उहाँ परमेश्वर हुनुहुन्छ।
But if we look at chapter 4 verse 5,
तर चार अध्यायको पाँच पदमा हेर्यो भने,
see we look at the passages that mention the seven spirits and then we learn more and more about it.
हामीले यहाँ के गर्दैछौँ भने ती खण्डहरू हेर्दैछौँ जहाँ चाहिँ सात आत्माहरू उल्लेख गरिएको छ र हामी झन्झन् यसको अर्थ बुझ्दै जान्छौँ। चारको पाँचमा अनि त्यस सिंहासनबाट बिजुली गर्जन र आवाजहरू निस्कन्थे अनि त्यस सिंहासनका सामु आगका सातवटा बत्तीहरू बलिरहेका थिए जो परमेश्वरका सात आत्माहरू हुन्। अब यहाँ चाहिँ सिंहासनका सामु छन् ती सात आत्माहरू भनिएको छ।
ती
सात आत्माहरू चाहिँ सातवटा बत्तीहरू जस्तै छन् भनेको छ।
God has chosen to give light through his spirit.
परमेश्वरले आफ्नो आत्माद्वारा नै ज्योति दिनलाई रोज्नु भएको छ।
There's God the Father, God the Son, God the Spirit.
परमेश्वर पिता हुनुहुन्छ, परमेश्वर पुत्र हुनुहुन्छ र परमेश्वर आत्मा हुनुहुन्छ।
Difficult to understand.
बुझ्न गाह्रो छ।
But it's what the Bible teaches.
तर बाइबलले कुरा सिकाएको यही नै हो।
And the Spirit of God is the one that gives light to man, he is the one that brings gives light to the sinner so that he will come to repentance.
अनि परमेश्वरको आत्मा नै त्यो व्यक्ति हुनुहुन्छ जसले चाहिँ ज्योति दिनुहुन्छ पापीलाई चाहिँ ज्योति दिएर ऊ पश्चातापमा आउन सक्दछ।
Jesus said that in John 16.
यीशुले यस कुरा चाहिँ योहन्ना 16 अध्यायमा बताउनु भएको थियो।
And he's the one that comes into the believer's life and gives us understanding.
अनि आत्मा परमेश्वरको आत्मा नै हुनुहुन्छ जो चाहिँ विश्वासीको जीवनभित्र आउनुहुन्छ र हामीलाई चाहिँ समझ दिनुहुन्छ आत्मिक समझ।
And so his image is a lamp.
त्यसैले उहाँलाई जनाउनलाई प्रयोग गरेको चित्र चाहिँ बत्तीहरूको चित्र।
And if we look at Isaiah 11,
अनि यदि हामी यशया 11 अध्यायमा पढ्दै भने यशया 11
Yeah, we should write these cross references
down.
Someone needs to take a good reference Bible and make a cross reference book for Nepali.
कसैले चाहिँ यो अन्य पदहरू भएको राम्रो एउटा अङ्ग्रेजी बाइबल लिएर चाहिँ त्यो पदहरू चाहिँ सूचित गर्नु परेको छ बाइबलमा.
Yeah, probably don't need it. Okay. Yes, yeah, yeah. And I have my own, you know, upstairs. I don't use it anymore because I use a computer, but that I made through the years. But it's in the Bible. It has to be copied out. Anyway, we look at Isaiah 11.
Aba Yeshaya 11 lai hersa hami.
Okay, and verse 1 and 2.
Ek ra 2 pad ma ani Yeshaya ko thuta bata euta tusa niskane cha ani tinka jara haru bata euta haanga palaune cha ani param prabhu ko atma uha mathi basirahnu hune cha buddhi ko yare buddhi ra samajh ko atma sallah ra shakti ko atma ज्ञान र परमप्रभुको डरको आत्मा अनि परमप्रभुको डरमा उहाँ आनन्द लिनुहुनेछ अनि यहाँ चाहिँ येशूलाई हाँगा भनेर जनाएको छ
अर्थात्
मसीहलाई
and the spirit of the Lord will rest upon him.
अनि भनिएको छ कि परमप्रभुको आत्मा चाहिँ उहाँमाथि
We know that at his baptism the Spirit came like a dove.
अनि बप्तिस्मामा प्रभु येशूमाथि आत्मा ढुकुरको रूपमा ओर्लनु भयो.
And here we see seven attributes of the Spirit.
अनि यहाँ चाहिँ आत्माको सातवटा गुणहरू हामी देख्दछौँ.
He is the Spirit of the Lord.
उहाँ चाहिँ परमप्रभुको आत्मा हुनुहुन्छ.
Spirit of wisdom.
उहाँ चाहिँ बुद्धिको आत्मा हुनुहुन्छ.
Spirit of understanding.
समझको आत्मा हुनुहुन्छ.
Counsel.
सल्लाहको आत्मा.
Might.
शक्तिको आत्मा.
Knowledge.
ज्ञानको आत्मा.
The fear of the Lord.
र परमप्रभुको डरको आत्मा.
So the Bible here is talking of the Spirit of God poetically.
त्यसैले यहाँ चाहिँ परमेश्वरको आत्मालाई चाहिँ एउटा कवितात्मक शैलीमा चाहिँ बयान गर्दैछ.
Using the number 7 because he is perfect, he knows everything.
अनि यहाँ चाहिँ त्यो 7 भन्ने अङ्कलाई चाहिँ प्रयोग गर्दिनुहुन्छ किनभने सिद्धता अर्थात् पवित्र आत्माले सबै कुरा जान्नुहुन्छ.
We know there's not 7. Actually, there's one Holy Spirit.
हामीलाई थाहा छ पवित्र आत्मा 7वटा हुनुहुन्न तर एक मात्र हुनुहुन्छ.
And but the Bible speaking as a figure of speech to teach us something.
तर हामीलाई के कुरा सिकाउनलाई बाइबलले चाहिँ यो सांकेतिक भाषा प्रयोग गर्दछ.
Okay. So that's we look in the immediate context or comparing scripture with scripture.
यसले हामी त्यो पद भेटिएको नजिकैको सन्दर्भमा हेरेर अथवा अरू खण्डसँग तुलना गरेर चाहिँ सांकेतिक भाषाको अर्थ हामीले खोल्दछौँ.
How long have we been going?
18 minutes.
Counting, but not counting the review, right?
Not counting.
Right, okay.
This separately, yeah.
All right. Okay, so number 7, the rules.
Aba, niyam number 7.
We have to learn how to understand Old Testament parallelism.
Hamle chai purano niyam ma bhayeko yo samanantarta bhanne kura lai bujhnu parcha.
Now, the Old Testament uses poetry.
अब बुझ्नुपर्ने कुरा पुरानो नियमले चाहिँ कविताको भाषा प्रयोग गर्दछ कति ठाउँमा.
But it's not see in English we use poetry of rhythm. Usually that's Western style poetry. Hebrew is different.
अरूले प्रयोग गर्ने पद्य शैली र हिब्रूहरूले प्रयोग गर्ने पद्य शैलीमा भिन्नता छ.
And it's a parallel of ideas.
हिब्रूहरूको पद्य शैलीमा चाहिँ विचारहरूको समानान्तरता हामी पाउँछौँ.
And we have to learn this because this is the Hebrew way of speaking.
अनि त्यो कुरा चाहिँ हामीले बुझ्नै पर्छ किनभने हिब्रू बोल्ने शैली चाहिँ यस्तो हुन्छ.
Hebrew way of teaching.
अनि सिकाउने हिब्रूहरूको हिब्रू शैली पनि त्यस्तो हुन्छ.
And this is the wisdom of God.
अनि यो चाहिँ परमेश्वरको बुद्धि हो.
And We need to learn God's way of thinking.
And त्यसैले परमेश्वरको सोच्ने तरिकालाई हामीले सिक्नु पर्छ.
And so the Old Testament was written in Hebrew.
पुरानो नियम चाहिँ हिब्रूमा लेखिएको थियो.
And the New Testament was written in Greek.
नयाँ नियम चाहिँ ग्रीकमा.
And God chose those languages.
परमेश्वरले नै ती भाषाहरू रोज्नु भएको.
He chose that. He is in control of all of the things.
उहाँले नै रोज्नु भयो. यी सबै कुराहरूमाथि उहाँको नियन्त्रण रहेको हुन्छ.
And there's two major kinds of parallels in Hebrew poetry.
अनि हिब्रू कवितामा चाहिँ मुख्य गरी दुई किसिमका समानान्तरता शैली हुन्छन्.
Don't sit there looking at me. You need to be writing this down now.
लेख्दै गर्नुहोस् है.
Two kinds.
दुई किसिमका समानान्तर शैलीहरू हुन्छन्.
Completive and contrastive. So one completes the idea, the other contrasts or shows the difference in the idea.
एउटा चाहिँ पूरा गर्ने समानान्तरता जसमा चाहिँ विचारलाई चाहिँ पूरा गरिन्छ. दोस्रो चाहिँ तुलनात्मक समानान्तरता जसमा चाहिँ दुईटा विचारलाई चाहिँ तुलना गरिन्छ.
Those two kinds.
पूरक समानान्तर.
Now there are other ones, but these are two major ones.
अरू पनि समानान्तरता छन् हिब्रू शैलीमा, तर मुख्य चाहिँ यी दुई हुन्.
Hebrew is a very powerful language.
हिब्रू चाहिँ एकदमै शक्तिशाली प्रभावकारी भाषा हो.
In Hebrew you can say something in just a few words.
हिब्रू मा एकदम थोरै शब्दहरूमा नै केही कुरा भन्न सकिन्छ.
Whereas in English and Nepali it takes many words to say the same thing.
जबकि त्यही कुरा भन्नलाई अंग्रेजीमा नेपालीमा चाहिँ थुप्रै शब्दहरू चाहिन्छ.
And now completive is what we want to look at first.
अब यो पूरा गर्ने समानान्तरलाई चाहिँ समानान्तरलाई पहिला हामी हेर्नेछौँ.
Now here's an example. Psalm 46:1.
Just to give Bhajan Sangra 46 ko 1. Bhajan Sangra 46 ko 1. Parmeshwar hamra sharanstan.
Okay, so 46:1.
Bhajan Sangra 46 ko 1.
Especially the Psalms, Proverbs, and the Prophets are full of this.
विशेष गरी भजन संग्रहहरु र हितोपदेशहरुमा चाहिँ यो समानान्तरताको प्रयोग व्यापक छ.
Okay.
परमेश्वर हाम्रा शरणस्थान र बल, संकष्टहरुमा तुरुन्तै पाइने सहायता हुनुहुन्छ.
All right. God is our refuge and strength is the first part, and then a very present help in trouble is the second.
अब यसमा पहिलो भाग छ परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, र दोस्रो भाग छ संकष्टहरूमा तुरुन्तै पाइने सहायता हुनुहुन्छ.
And so the second part gives more explanation to the first part.
यसले दोस्रो भागले चाहिँ पहिलो भागलाई थप व्याख्या गर्दैछ.
It says he's a refuge.
यहाँ भनेको छ उहाँ शरणस्थान.
What's that mean?
यसको मतलब के हो?
Well, the second part said he's very present help in trouble.
अब दोस्रो भागले बताउँछ संकष्टहरूमा तुरुन्तै पाइने सहायता हुन्छ.
And so the one thought needs the other part.
त्यसैले एउटा विचारलाई चाहिँ त्यो दोस्रो भाग चाहिन्छ.
And together they give the complete thought.
अनि त्यो दुई मिलेर चाहिँ पूरा विचार चाहिँ दिन्छ.
That's pretty easy to understand.
त्यो बुझ्न सजिलै छ.
And then we have the contrastive parallelism.
अनि अर्को चाहिँ तुलनात्मक समानान्तरता.
For example, Proverbs 3.
जस्तो कि उपदेश 3 अध्यायको 5 पदमा.
Proverbs 3:5, trust in the Lord with all thine heart and lean not unto thine own understanding.
इतोपदेश 3 को 5, आफ्नो सम्पूर्ण हृदयले परम प्रभुमाथि भरोसा राख र आफ्नै समझमाथि भर नपर.
And so, to trust in the Lord means that I do not trust myself.
त्यसैले परमप्रभुमाथि भरोसा राख्नु भनेको चाहिँ आफैमाथि भरोसा नपर्नु हो.
How can I not lean to my own understanding?
म कसरी आफैमाथि आफ्नै समझमाथि भर नपर्ने त?
Does it mean I cannot use my mind at all?
के यसको मतलब चाहिँ मेरो आफ्नो विचार नै प्रयोग नगर्ने भन्ने हो र?
That's not possible.
त्यो त सम्भव छैन.
When you read the Bible, you must use your mind.
बाइबल पढ्दाखेरि हाम्रो विचार शक्ति प्रयोग गर्नै पर्छ.
So what does it mean? Don't lean to your own understanding.
त्यसले आफ्नै समझमाथि भर नपर्यो भने के हो?
Well, it's explained. It means trust the Lord.
त्यसको व्याख्या गरिएको छ पहिलो भागमा. यसको मतलब हो परमप्रभुमाथि भरोसा राख सम्पूर्ण हृदयले.
Means you're using your mind, but you're trusting the Lord to give wisdom.
त्यसैले हाम्रो विचार त प्रयोग गरिरहेका छौँ तर बुद्धि पाउनलाई चाहिँ हामी उहाँमाथि भरोसा गर्दैछौँ.
So it's very powerful. त्यसैले this parallelism.
यो समानान्तरताको यो तरिका चाहिँ ज्यादै नै प्रभावकारी छ.
And it makes us meditate and try to learn and try to understand.
यसले चाहिँ हामीलाई चाहिँ मनन गर्न लगाउँछ र झन् झन् बुझ्नको लागि चाहिँ हामीलाई डोर्याउँछ. परमेश्वरले नै हाम्रो मनहरू बनाउनु भएको. अनि हामीलाई कसरी विचार गर्न सिकाउने भन्ने कुरा उहाँ जान्नुहुन्छ.
And this, his word is very beautiful like that.
अनि उहाँको वचन एकदम सुन्दर छ त्यो कामको लागि.
Proverbs 27:6.
हितोपदेश 27 को छ पदमा. हितोपदेश 27 को छ.
Faithful are the wounds of a friend, but the kisses of an enemy are deceitful.
साथीबाटका चोटहरू विश्वासयोग्य हुन्छन् तर शत्रुका चुम्बनहरू कपटपूर्ण हुन्छन्.
And so, the kisses of an enemy the wounds of a friend are better than the kisses of an enemy.
त्यसैले साथीबाटका चोटहरू चाहिँ शत्रुका चुम्बनहरू भन्दा असल हुन्छन्.
Because if a friend wounds you, he's trying to help you.
किनभने साथीले हामीलाई चोट पुर्याउँछ भने उसले चाहिँ हामीलाई सहायता गर्न खोजिरहेको
हो.
जस्तो कि उसले हामीलाई अप्काउँछ, हामीलाई चेतावनी दिन्छ भने उसले चाहिँ सहायता गर्न खोजिरहेछ. तर जब शत्रुले उसले चाहिँ तपाईँलाई प्रेम गर्न खोजिरहेको होइन, उसले चाहिँ केही लिन चाहन्छ तपाईँबाट अथवा चोट पुर्याउन चाहन्छ तपाईँलाई.
And so we see the contrast.
त्यसैले यहाँ चाहिँ यहाँ तुलनात्मक समानान्तरता देख्छौँ.
Psalm 30 verse 5.
भजन संग्रह 30 को 5 पद. भजन संग्रह 30 को 5.
For his anger endureth but a moment, in his favor is life. Weeping may endure for a night, but joy cometh in the morning.
किनकि उहाँको क्रोध त क्षणभरको मात्र हो, उहाँकै निगाहमा जीवन छ. रुवाई रातभर रहला तर बिहानै आनन्द आउँछ.
And so the contrast is between weeping and joy.
त्यसैले यहाँ गरिएको तुलना चाहिँ रुवाई र आनन्दको बीचमा हो.
The contrast is between the chastening of the Lord and the comfort of the Lord.
तुलना जे यहाँ गरिएको छ त्यो चाहिँ परमेश्वरको ताडना एकातिर र उहाँले दिने सान्त्वनाको आपसमा.
And the chastening is but for a moment.
अनि त्यसले ताडना चाहिँ एकछिनलाई मात्र हो.
But the favor is life. The favor is life.
तर निगाह चाहिँ जीवन हो.
The whole life.
हाम्रो पुरै जीवन.
And the weeping is for a night.
रुवाई चाहिँ रातभरको लागि मात्र हो.
But joy comes in the morning.
अनि तर आनन्द चाहिँ बिहानै आउँछ.
And so it is making the contrast between these two things.
यी दुई कुराको बीचमा चाहिँ यहाँ तुलना गर्ने कार्य भइरहेको छ.
Weeping is limited. God There is weeping in the Christian life, but it's compared to the blessing, it is not much.
Christian jivanma chai ruwai huncha, tara ashish ko tulana ma chai tyo dherai hudaina.
But the unbeliever cannot say that.
Tara abishwasi le chai tyo bhanna sakdaina.
It's saying the joy comes in the morning and it just keeps coming.
Yeah, but bataeko cha ki bihane ananda auncha ani yo ananda aine rahancha.
The blessing of the Lord.
Parameshwar ko ashish.
And so we see the comparison, the contrast. And many times it helps us to understand the difficulties.
Yeah,
like Job
38:7.
Job is a wonderful book.
Ayubko pustak ekdam hriday lagdacha.
Job 38:7.
Ayub 38 ko 7 pad.
Wait a minute. When the morning stars, okay, let's start in verse 6 and 7.
Ani chai 38 ko 6 bata shuru garam aba.
We better start in verse 4.
Sar pad bata shuru garam 38 ko. Maile prithvi ka jagaru basalda timi ka thiyau? Timi sanga samaj chha bhane malai batao. कसले त्यसका नापहरू ठहराए तिमी जान्दछौ भने भन वा कसले त्यसमाथि सुत तान्यो त्यसका जगहरू के माथि बसालिएका छन् वा त्यसको कुना ढुङ्गा कसले बसाल्यो जुन बेला बिहानका ताराहरूले एकसाथ गाए र परमेश्वरका सबै छोराहरू हर्षले चिच्याए
त्यसैले
यहाँ बताएको छ कि बिहानका ताराहरूले गाए के भयो भनेको
थियो
यो समानान्तरताको अर्को भागले यसको व्याख्या गर्दछ तिनीहरू चाहिँ छोरा परमेश्वरका
छोराहरू थिए
त्यसैले त्यो समानान्तरको भागहरूलाई हेरेर अर्थ खुल्दछ प्रस्थानको 22:28 28 पदमा
Thou shalt not revile the gods, nor curse the ruler of thy people.
They put it on the footnote, the gods. And put the judges in that.
Well, go ahead.
Okay, 22:28. Timile nyayakartaharulai na dhikarnu. न त आफ्ना लोकहरूका शासकलाई सराप्न
अनि
हिब्रूमा चाहिँ त्यो न्यायकर्ता शब्द चाहिँ ईश्वरहरू भन्ने शब्द हो
इट्स द सेम वर्ड एलोहिम एज इज यूज्ड फर गॉड
एलोहिम शब्द हो परमेश्वरलाई प्रयोग गर्ने शब्द नै हो
एन्ड सो
फुटनोटमा यहाँ लेखेको छ
And so, in English, it says, "Thou shalt not revile the gods."
अनि अङ्ग्रेजीमा चाहिँ तिमीले ईश्वरहरूलाई नधिकार्नु भनेर भनेछ.
And so, that's confusing.
अनि त्यो त अलमल हुन सक्छ.
I thought there weren't any other gods.
अरु कुनै पनि ईश्वरहरू छैन भन्थाने थिए मैले.
What does it say there is God?
त्यसले किन त्यहाँ ईश्वरहरू भनेको?
Well, it doesn't mean God. It means the rulers. And the meaning is clear here.
त्यसको मतलब चाहिँ ईश्वरहरू नै भनेको होइन तर शासकहरू भनेको अनि त्यो अर्थ चाहिँ एकदम स्पष्ट छ समानान्तरताको दोस्रो भागले चाहिँ भन्छ आफ्ना लोकहरूको शासकलाई नसराप्नु त्यसैले त्यहाँ बयान चाहिँ दिएको छ
यसैया
45:7 सात पदमा यसैया 45:7
And thou sayest, I... No, that's not right. I form the light and create darkness. I make peace and create evil. I, the Lord, do these all these things.
Jyoti rachne ra andhakar srishti garne ma ho. Shanti dine ra vipatti srishti garne ma ho. यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ.
What word does it use there?
For evil?
Mm-hmm.
Vipatti, that means adversity.
Mm, okay, so it's already translated. Yeah. But it shouldn't, because the Hebrew says evil. But okay, we can't do anything with it then. So we look at these. And God is giving the explanation in the same verse.
See,
it's in Hebrew, it actually says evil.
But
does God make evil?
But it is evil
in the meaning that it is not the peaceful time, the evil time.
त्यो चाहिँ शान्तिको समय नभएको समय भन्न खोजेको शान्ति दिने खराब समय.
So God is in control of everything.
त्यसैले सबै कुरामाथि उहाँको नियन्त्रण छ भन्ने कुरा देख्दछौँ यस पदबाट.
Okay. Now, rule number 8.
अब आठ नम्बरमा नियम.
How long has it been?
36.
Okay. Let's and change? Do you need to? It doesn't matter. Okay. Tell you what matters.
You found out.
Well, I found out at the beginning. I was trying to endure it, but
okay.
It's just miserable. And all right, number 8. Parables have one main teaching.
Number 8, ma'am. अब दृष्टान्तहरूको चाहिँ मुख्य एउटा मात्र शिक्षा छ.
And Jesus taught in parables, and we have parables also in the Old Testament.
यीशुले दृष्टान्तहरूद्वारा सिकाउनु भयो, साथै पुरानो नियममा पनि दृष्टान्तहरू छन्.
And we need to understand that when Jesus was giving a parable, it had one main teaching.
हामीले के बुझ्नु पर्छ भने जब येशूले दृष्टान्तहरूबाट सिकाउँदै हुनुहुन्थ्यो त्यो दृष्टान्तमा चाहिँ मुख्य एउटा केन्द्रीय शिक्षा हुन्छ.
And here's the example we want to use, Luke 18.
यसको लागि उदाहरण हामी हेर्न चाहन्छौँ लुका 18 अध्यायमा.
Parable of the unjust judge.
Adharmi nyayakarta ko drishtanta.
Here God is compared to an unjust judge.
Yeah, parmeshwar lai euta adharmi nyayakarta sanga chai tulna garieko cha.
But God is not like that.
Tara parmeshwar testo ta huna na.
But there's one way that God is like that.
Tara ek artha ma chai euta artha ma chai parmeshwar testo hununcha.
And we see it, verses 1 to 8.
अनि त्यो चाहिँ एकदेखि आठ पदहरूमा हामी देख्छौँ. अनि मानिसहरूले सधैँ प्रार्थना गर्नुपर्छ र हिम्मत हार्नु हुँदैन भन्ने उद्देश्य राखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनु भयो. एउटा सहरमा एकजना न्यायकर्ता थिए जसले न परमेश्वरको डर मान्थे न त मानिसलाई वास्ता गर्थे. अनि त्यही सहरमा एउटी विधवा थिए अनि त्यो उनी कहाँ यसो भन्दै आउने गर्थे, मेरो बाधीबाट मलाई न्याय गरी छुटाइदिनुहोस्. अनि केही समयसम्म त उनले मन गरेनन्, तर पछिबाट उनले मनमनमा भने, म न त परमेश्वरको डर मान्दछु न त परमेश्वरलाई के अरे मान्छेलाई वास्ता गर्दछु, तापनि यस विधवाले मलाई दिक्कै पारेकी हुनाले म उसलाई न्याय गरिदिएर छुटाउनेछु, नत्र त घरिघरि आएर उसले मलाई हैरान पारिदिनेछ. अनि प्रभुले भन्नुभयो, त्यस अधर्मी न्यायकर्ताले के भन्दछ सुन. अनि के परमेश्वरले न्याय गरेर आफ्ना चुनिएकाहरूलाई छुटाउनुहुन्न र जसले दिन रात उहाँलाई पुकार्दछन्? अनि के उहाँ उनीहरूका लागि ढिलो गर्नुहुन्न र? म तिमीहरूलाई भन्दछु, छिट्टै उहाँले तिनीहरूलाई न्याय गरेर छुटाउनुहुनेछ. तरै पनि जब मानिसका पुत्र आउँछन् तब के उनले पृथ्वीमा विश्वास पाउनेछन् र?
And so, the one main lesson is what?
त्यसैले मुख्य एउटा पाठ चाहिँ यसमा के हो?
We don't have to guess. It's in verse 1.
हामीले त्यो अर्कल लगाउनै पर्दैन. एक पदमै लेखिएको छ.
To learn that men ought always to pray and not to faint.
त्यो चाहिँ यो हामीले सिकोस् भनेर हो कि मानिसहरूले सधैँ प्रार्थना गर्नुपर्छ र हिम्मत हार्नु हुँदैन भनेर.
And so that's very important part of prayer.
त्यसैले प्रार्थनाको यो अति नै महत्त्वपूर्ण भाग हो.
Usually God does not answer immediately.
सामान्यतया परमेश्वरले तुरन्तै जवाब दिनुहुन्न.
He could.
सक्नुहुन्थ्यो उहाँले.
He doesn't want to.
तर उहाँले त्यो गर्न चाहनुहुन्न.
He wants us to live by faith.
उहाँले चाहिँ हामी विश्वासद्वारा जिएको चाहनुहुन्छ.
He wants to see if we believe.
उहाँले चाहिँ हामीले साँच्चै विश्वास गर्छ गर्दैन त्यो हेर्न चाहनुहुन्छ.
So we have to continue.
त्यसैले हामी चाहिँ लागिरहनु पर्छ.
Until he says no, I don't want to do that, or until he answers.
जबसम्म उहाँले चाहिँ त्यसको जवाफ दिनुहुन्न अथवा उहाँले चाहिँ त्यो म गर्न चाहदिनँ भन्नुहुन्न.
So he gives this powerful example of the widow and the judge.
त्यसैले उहाँले चाहिँ यो विधवा र अधर्मी न्यायकर्ता त्यो न्यायकर्ताको एउटा एकदमै प्रभावकारी उदाहरण दिनुहुन्छ.
And she needed help.
विधवालाई सहायता चाहिरहेको थियो.
He didn't care.
उसलाई मतलबै थिएन.
But she kept coming.
तर ऊ आइरहे.
And finally he said, I'm weary with this, I'll do it.
अन्तमा उसले भने मलाई दिक्कै लाग्छ अब म गरिदिन्छु यसको काम.
And so God, Jesus said, that's the way you must pray.
अनि यीशुले भन्नुहुन्थ्यो तिमीले यसरी नै प्रार्थना गर्नुपर्छ.
But there's really more differences here between the woman and the judge and the believer and God than there are similarities.
त्यसैले विधवा र न्यायकर्ता र विश्वासी र परमेश्वरको यस बीचमा चाहिँ समानता भन्दा पनि भिन्नताहरू नै धेरै छन्.
Yeah, I mean God's not unjust.
परमेश्वर अधर्मी हुनुहुन्न.
No, we come to a righteous father.
हामी त एकदम धर्मी पिता कहाँ आउँछौँ.
She was kept far away.
त्यो विधवालाई चाहिँ परपर पन्छाइएको थियो.
But we can come near.
तर हामी नजिक आउन सक्छौँ.
She had no friend to plead her cause. We have an advocate.
त्यो विधवाको चाहिँ उसको पक्षमा बोलिदिने कोही पनि थिएन तर हाम्रो त एकजना वकिल हुनुहुन्छ.
She had no encouragement, but we have many promises.
विधवालाई त कुनै प्रतिज्ञा नै थिएन तर हामीसँग त धेरै प्रतिज्ञाहरू दिएका छन्.
She had no relation to the judge, but God is our father.
विधवाको त न्यायकर्तासित कुनै सम्बन्ध थिएन तर परमेश्वर त हाम्रो पिता हुनुहुन्छ.
The judge only answered her because he was weary with her.
त्यो न्यायकर्ताले चाहिँ विधवाको कुरा यस कारणले मात्र सुनिदियो किनभने उसलाई दिक्कै लागेको थियो देखेर.
But God answers our prayers because he loves us.
तर परमेश्वरले हाम्रो प्रार्थनाको जवाब दिनुहुन्छ किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ.
So the parable is not given to teach about God.
त्यसैले यो दृष्टान्त चाहिँ हामीलाई परमेश्वरकै बारेमा सिकाउनलाई दिएको दृष्टान्त होइन.
Not to teach about salvation.
न त हामीलाई मुक्तिको बारेमा सिकाउन दिएको हो.
Only one thing.
तर एउटै कुरा मात्र सिकाउन.
Continue in prayer.
प्रार्थनामा लागिरहन पर्छ भनेर.
And every parable is like that. It has one main thing.
त्यस्तै गरी अरू सबै दृष्टान्तहरू पनि त्यस्तै छन्. मुख्य एउटा कुरा हुन्छ त्यसमा.
And we can't try to get teaching from every little part.
अनि त्यसैले दृष्टान्त भएर एक होइन भाग हेर्दै त्यस हरेक भागबाट शिक्षा लिन खोज्न हामी हुँदैन सक्दैन.
All right. Today we're going to have one more rule, number 9.
अब आज चाहिँ हामी अझ अर्को नियम हेर्नेछौँ नम्बर 9 मा.
And that is revelation is progressive.
त्यो चाहिँ के भने प्रकाश चाहिँ क्रमिक रूपमा वृद्धि हुँदै जान्छ. परमेश्वरको प्रकाश क्रमिक रूपमा वृद्धि हुँदै जान्छ.
And so God planned the Bible before it was ever given.
परमेश्वरले बाइबललाई पहिला नै पूर्व योजना गर्नुभयो उहाँले दिनुभन्दा अगाडि नै.
And so God gradually revealed his truth to man.
त्यसैले परमेश्वरले मानिसलाई आफ्नो सत्यता प्रकाश गर्नुहुँदाखेरि चाहिँ क्रमिक रूपमा गर्दै जानुभयो.
An example is the Trinity.
जस्तो कि त्रिएकताको सत्यता.
There are some small teaching about that in the Old Testament.
जस्तो कि त्यस बारेमा चाहिँ पुरानो नियममा केही केही शिक्षाहरू चाहिँ सानो सानो रूपमा चाहिँ दिएको हामी पाउँछौँ
but not a full teaching.
तर त्यसबारेमा पूर्ण शिक्षा हामीलाई दिएको चाहिँ पाइँदैन.
For example, in Genesis 1,
जस्तो कि उत्पत्ति एक अध्यायमा
Verse 26.
26 padma. Ani parmeshwar le bhannu bhayo. Hami manislai hamrai swarupma, hamrai samantama banao. Ra tinharule samudra ka masa mathi, akash ka pankshiharu mathi ra garilu pashu mathi sathai sara prithvi mathi ra prithvi mathi ghasrane harek ghasrane jantu mathi adhikar rakhun.
Well, how many gods are there?
Aba ishwararu kati jana कतिवटा छन् त कतिजना परमेश्वरहरू हुनुहुन्छ तर यहाँ परमेश्वरले चाहिँ हामी बनाऊ भन्दै हुनुहुन्छ नि त
मेक मैन इन आवर इमेज आफ्टर आवर लाइकनेस
हाम्रै स्वरूपमा हाम्रै समानतामा आफ्नै बारेमा यसरी कुरा गर्दै हुनुहुन्छ नि त
So it sounds like there's more than one God.
यहाँ त एक भन्दा बढी परमेश्वरहरू हुनुहुन्छ.
But it says God said, one God said that us.
तर यहाँ चाहिँ परमेश्वरले एक परमेश्वरले हामी बहुवचन बनाऊ भन्ने हुन्छ.
That's very difficult to understand.
यसले यो बुझ्न निकै गाह्रो छ.
When we speak of ourselves, we say me. We don't say us.
हामीले आफ्नो विषयमा कुरा गर्दाखेरि हामी भन्दैनौ, म भन्छौ.
So we see a little bit there must be something more god there must be something to god in the plural
त्यसैले यहाँ अलिकति यहाँ भेद पाउँछौँ कि परमेश्वर मा चाहिँ केही न केही यो बहुवचनसँग सम्बन्धित कुरा हुनुपर्छ भन्ने कुरा
and in psalm 45
वचन संग्रह 45 मा वचन संग्रह 45
Right. In this psalm, let's see. This psalm is talking about Messiah.
Yes, bhajan sangra ko khandale chai masiya ko bare ma chai bataudai cha.
He is the coming king, verse 1.
Pad 1 ma chai waha आउनु हुने राजा हुनुहुन्छ
he is fairer than the children of men verse 2
दुई पदमा चाहिँ उहाँ मानिसका सन्तान भन्दा सुन्दर हुनुहुन्छ
god he is blessed of god forever
उहाँ चाहिँ पद दुईमा नै परमेश्वर द्वारा सदा सर्वदाको निम्ति आशीषित हुनुहुन्छ
परमेश्वर द्वारा
ओ यसै कारण परमेश्वरले तपाईलाई सदा सर्वदा
Mm-hmm.
निम्ति आशिषित तुल्याउनु भएको छ
एन्ड verse 3 he's the mighty
अनि तीन पदमा चाहिँ उहाँ परम सामर्थ्य हुनुहुन्छ
well that's the attribute of god
त्यो त परमेश्वरकै गुणको कुरा गरिरहेको छ
but this is not talking about jehovah
तर यहाँ यहोवाकै कुरा त गरिरहेको छैन यहाँ त मसीहको कुरा गर्दैछ
and verse 6 then
त्यसैले अब 6 पदमा हे परमेश्वर तपाईँको सिंहासन सदा सर्वदा रहन्छ राज्यको न्यायको राजदण्ड तपाईँको राज्यको राजदण्ड हो अनि सात पदमा तपाईँ धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ यसकारण परमेश्वरले तपाईँका परमेश्वरले तपाईँलाई तपाईँका साथीहरूलाई भन्दा बढी हर्षको तेलले अभिषेक गर्नुभएको छ
सो हियर इज टु गॉड्स
त्यसैले यहाँ त दुई परमेश्वरहरू हुन्छ
Jehovah God is speaking of the Messiah as God.
यहोवा परमेश्वरले चाहिँ मसीहलाई परमेश्वर भनेर सम्बोधन गर्दै हुनुहुन्छ.
You know where this is quoted in the New Testament?
नयाँ नियममा कुन ठाउँमा यसलाई चाहिँ उद्धरण गरिएको छ थाहा छ तपाईँलाई कसैलाई?
This is a cross reference.
No.
Okay. It that's unforgivable sin by the way
to say shema garna nasakine pap
to not turn the telephone off.
Mobile say bandh na karne chahiye.
Okay. The it is quoted in Hebrews 1:8-9.
त्यो चाहिँ हिब्रूको एक अध्यायको 8-9 पदमा उल्लेख छ. हिब्रू एकको 8-9 पद लेख्दै हुनुहुन्छ.
Have to give attention to the preaching.
प्रचारमा ध्यान दिनुपर्छ.
All right. And if we look here at Hebrews 1:8-9, let's look at that.
अब त्यहाँ हिब्रू एक अध्यायको 8-9 हेरौँ.
Yes, Hebrews 1 is about Jesus, of course.
अब यहाँ हिब्रू एक अध्याय चाहिँ येशूको बारेमा हो अवश्य नै.
And he's quoting the Old Testament to show who is Jesus.
अनि लेखकले चाहिँ पुरानो नियमलाई उद्धरण गर्दैछ किन भने येशू को हुनुहुन्छ भनेर देखाउनलाई.
And to show that he's greater than the angels.
अनि यो देखाउनलाई कि येशू स्वर्गदूतहरू भन्दा पनि महान हुनुहुन्छ भनेर.
So in verses 8 and 9 he quotes from Psalm 45.
यसले 8 र 9 पदमा चाहिँ भजन संग्रह 45 बाट चाहिँ उद्धरण गरिदैछ. तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, हे परमेश्वर तपाईँको सिंहासन युगानुयुग रहन्छ, धार्मिकताको राजदण्ड तपाईँको राज्यको राजदण्ड हो, तपाईँले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको छ, यसकारण परमेश्वरले तपाईँका परमेश्वरले तपाईँलाई तपाईँका साथीहरूलाई भन्दा बढी हर्षको तेलले अभिषेक गर्नुभएको छ.
So, God never said to the angels that you are God.
त्यसैले परमेश्वरले कहिले पनि स्वर्गदूतहरूलाई चाहिँ हे परमेश्वर भनेर सम्बोधन गर्नु भएन.
God the Father is saying to the Son, thy throne, O God, is forever.
त्यसैले हेर्नुहोस् यहाँ परमेश्वर पिताले परमेश्वर पुत्रलाई चाहिँ हे परमेश्वर तपाईँको सिंहासन युगान युग रहन्छ भन्दै हुनुहुन्छ.
Verse 8 explains who is speaking in Psalm 45.
त्यसैले आठौं पदले चाहिँ भजन संग्रह 45 बोल्नुहुने चाहिँ को हुनुहुन्छ भनेर चाहिँ हामीलाई स्पष्ट पारेको छ.
Unto the Son he saith, thy throne, O God, is forever.
किन देख्नुभयो आठ पदमा तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ भनेको छ.
By looking at Psalm 45, you can't tell that.
भजन संग्रह 45 मात्र हेर्दाखेरि चाहिँ त्यो भन्न हामी सक्दैनौँ.
Who is this in verse 6? We don't know.
छ पदमा उल्लेखित को हामी भन्न सकिरहेका हुँदैनौँ.
It looks like Jehovah God.
यहोवा परमेश्वर हुनुहुन्छ, उहाँ नै कुरा गरेको हो जस्तो देखिन्छ.
But Hebrews explains, no, Jehovah God is talking to the Son.
तर आठ हिब्रूको पुस्तकमा चाहिँ यहाँ प्रश्न हुन्छ कि होइन रहेछ, यहोवा परमेश्वरले चाहिँ पुत्रसँग कुरा गर्दै हुनुहुन्छ.
This is one of the greatest proofs that Jesus is God.
येशू परमेश्वर नै हुनुहुन्छ भन्ने प्रमाणित गर्ने चाहिँ एकदमै महान पद चाहिँ मध्येमा यो हो.
Psalm 45 is saying something strange, but it's not possible to know exactly what it means.
त्यसैले भजन संग्रह 45 ले के कुरा अनौठो भने जस्तो देखिन्छ, तर अनि त्यो के भनेको हामीलाई ठ्याक्कै बुझ्न गाह्रो परिरहन्छ.
And Proverbs 30,
त्यस्तै हितोपदेश 30 अध्यायमा
this prophet Igar is speaking.
यहाँ चाहिँ आगुर भन्ने अगमवक्ता यहाँ बोल्दैछन्.
And he says, he's asking a question, verse 4.
अनि चौथो पदमा चाहिँ एउटा प्रश्न गर्दैछन् उसले. स्वर्गसम्म को उक्लेको छ वा ओर्लेको छ, कसले हावालाई आफ्ना मुठीहरूमा जम्मा पारेको छ, कसले समुद्रलाई आफ्नो वस्त्रमा बाँधेको छ, कसले पृथ्वीका सबै छेउहरू स्थापित गरेको छ, उहाँको नाम के हो र उहाँको छोराको नाम के हो, कतै तिमीलाई थाहा छ कि?
Well, so we know who has established the ends of the earth. We know who made the world.
संसार पृथ्वीका सबै छेउहरू स्थापित गर्ने अथवा संसारलाई बनाउने को हो त हामी जान्दछौँ.
If you were a Jew in that day, you would say, I know that.
त्यो दिन त्यो बेलाको यहुदी तपाईँ हुनुभएको भए यो पढेर तपाईँले मलाई थाहा छ को हो.
In the days when Proverbs was written,
हितोपदेश लेखिएको समयमा,
yeah, it was Jehovah God. I know his name, Jehovah God.
उहाँ त यहोवा परमेश्वर हुनुहुन्छ, मलाई थाहा छ उहाँको नाम भन्न सक्छु.
Then it says, What is his son's name?
And the Jew would say,
what son? God doesn't have any sons.
Moses didn't say anything about a son.
Moses didn't say anything about a son.
So
this is there, but it is not explained.
God must have
a son, but we don't know anything about
him. We don't know his name. Ah,
but we do. His name is Jesus. Because in the New Testament, everything is explained. For example, Matthew 28.
Just to give Matthew 28.
Jesus taught us to baptize in the name of the Father, the Son, and the Holy Spirit.
Usually, analyze it.
Verse
19. कसको नाममा बप्तिस्मा दिन सिकाउनु भयो भने पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा दियो.
Now, the Jews knew about the Father, Jehovah, they knew that.
अब यहुदीहरूलाई चाहिँ यहोवाको बारेमा थाहा थियो, पिताको बारेमा.
But the Son,
तर पुत्र,
they did not know about.
उनीहरूलाई थाहा थिएन.
And they did not know that this the Holy Spirit was part of a Trinity.
अनि साथै उनीहरूलाई यो पनि थाहा थिएन कि पवित्र आत्मा चाहिँ त्रिएकताको एक हुनुहुन्छ.
But not three gods.
तर तीन ईश्वरहरू त होइन.
Only one God.
एक मात्र परमेश्वर.
And so 2 Corinthians 13, 14.
अनि त्यसैले दोस्रो कोरिन्थी 13 को 14 मा दोस्रो कोरिन्थी 13 को 14.
The grace of the Lord Jesus Christ and the love of God and the communion of the Holy Spirit be with you all. Amen.
Prabhu Yeshu Christ ko anugraha, Parmeshwar ko prem, ra pavitra atma ko sangati timiharu sabai sanga rahun. Amen.
Well, there's the three again.
Pher yahan teen ullekh huncha.
And in 1 John 5, 7.
And tyaspachi pahilo Yohanna 5 ko 7.
For there are three that bear record in heaven, the Father, the Word, and the Holy Spirit, and these three are one.
किनकि स्वर्गमा गवाही दिनुहुने तीन जना हुनुहुन्छ, पिता, वचन र पवित्र आत्मा, अनि यी तीन जना एकै हुनुहुन्छ.
So our purpose is not to study the Trinity.
अब हाम्रो उद्देश्य अहिले चाहिँ त्रिएकताको अध्ययन गर्न त होइन.
The purpose is to show that the truth is gradually revealed more and more.
तर के देखाउन खोजेको नि बुद्धमा कि सत्यता चाहिँ क्रमिक रूपमा झन झन थपिँदै थपिँदै वृद्धि हुँदै बढाएर दिएको.
All the Bible fits together.
फलस्वरूप सारा बाइबल चाहिँ आपसमा टम्म मिलेर रहेको छ.
Great miracle.
यो ज्यादै ठुलो आश्चर्य कर्म हो.
Because it was written by at least 40 men.
किनभने कम्तीमा 40 जनाद्वारा लेखिएको थियो.
And they did not know one another. They did not live at the same time.
अनि उनीहरूले एकअर्कालाई चिन्दैन थिए, एउटै समयमा जिउँदैन थिए.
Over a period of at least 1600 years. And yet it all fits perfectly. It has the same teaching.
There's
no contradiction.
It's
amazing. There's no book
like that.
And the same is true. We'll give one other example, the doctrine of death. One reason why the Seventh-day Adventists, Jehovah's Witnesses, and others have the false doctrine of death is as they try to base it on the Old Testament.
मृत्युको सम्बन्धमा चाहिँ Seventh-day Adventist, यहोवाका साक्षीहरू साथै अरू त्यस्तो झुटा समूहहरूको सम्बन्धले चाहिँ झुटा कुरालाई चाहिँ समातेका छन् शिक्षालाई. कारण चाहिँ reason is
because they go to the Old Testament.
किनभने यो शिक्षाको लागि चाहिँ उनीहरू पुरानो नियममा जान्छन्.
But the full light of these things is in the New Testament.
तर यो मृत्यु सम्बन्धीमा चाहिँ पुरा प्रकाश चाहिँ नयाँ नियममा छ.
And through the New Testament we can understand the Old Testament.
अनि नयाँ नियमद्वारा चाहिँ हामी पुरानो नियम बुझ्न सक्छौँ.
2 Timothy 1:10.
दोस्रो तिमोथी 1 अध्यायको 10 पद. दोस्तों तिमोथी 1:10.
The Old Testament is light. It is perfect. The teaching of the Old Testament is perfect. There's no errors.
Can you repeat that? Sorry.
Mm-hmm. The teaching of the Old Testament is perfect. No errors.
부르하는 예언과 식사 신드서 그냥 그네 번이 들어지지 않아.
But it is not the full revelation.
따라 또 full 나타나신 거예요.
And the greatest light is in the New Testament.
아니 서번다 body 나타나신 내용마저.
But is now made manifest by the appearing of our Savior Jesus Christ, who hath abolished death and hath brought life and immortality to light to the gospel.
तर यो अनुग्रह अहिले हाम्रा मुक्तिदाता येशु ख्रीष्टको आगमनद्वारा प्रकट भएको छ जसले मृत्युलाई हटाइदिनु भएको छ अनि सुसमाचारद्वारा जीवन र अमरतालाई ज्योतिमा ल्याउनु भएको छ.
And so these things pertaining to death and eternal life and such things are brought to light in the gospel.
त्यसैले मृत्यु सम्बन्धी अनन्त जीवन सम्बन्धी यस्ता कुराहरू चाहिँ नयाँ नियममा आएर चाहिँ प्रकाशमा ल्याइएको छ.
And before the coming of Jesus, these things were not fully revealed.
अनि येशु प्रभु आउनु भन्दा अगाडि चाहिँ यी कुराहरू चाहिँ पूर्ण रूपमा चाहिँ खुलाइएको थिएन.
And that's why when you're reading the Bible, it's good to read both the Old Testament and the New Testament.
त्यसैले गर्दा हो हामीले बाइबल पढ्दाखेरि चाहिँ पुरानो नियम पनि नयाँ नियम पनि सँगसँगै पढ्दै लैजानु राम्रो हुन्छ.
Right. So the revelation is progressive.
त्यसैले प्रकाश चाहिँ क्रमिक रूपमा वृद्धि हुँदैछ.
All right, we'll stop there for today.
Any of me, let me say, as it like.